أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيدنا ونبينا محمد وآله الطيبين الطاهرين المعصومين. ہمارا موضوع ہے اسلام میں عورت کا مقام. سب سے پہلے ہم یہ بتانا چاہیں گے کہ اسلام سے پہلے عورت کو کیا سمجھا جاتا تھا، یا عورت کے ساتھ کیا سلوک ہوتا تھا. تو اس میں ہم دیکھتے ہیں کہ اگر آپ عیسائیوں کی بھی کتابیں اٹھا کے دیکھیں، مسیحیت کی کتاب اٹھا کر دیکھیں، تو اس میں تذکرہ ہے کہ حضرت آدم علیہ السلام اور حضرت حوا کی خلقت کا. اس میں یہ بتایا گیا ہے کہ حوا کو آدم کی پسلی سے خلق کیا گیا، اور اس طرح سے یہ ثابت کیا گیا کہ خاتون کا وجود جو ہے وہ طفیلی ہے. یا یہ کہا جاتا ہے کہ حضرت آدم علیہ السلام کو جو ورغلایا ہے وہ حضرت حوا نے ورغلایا ہے، اور حضرت حوا شیطان کے ورغلانے میں آ گئی تھیں، جبکہ ایسا نہیں ہے. بلکہ قرآن مجید نے واضح الفاظ میں کہا ہے کہ شیطان نے ان دونوں کو ورغلایا، وہ دونوں شیطان کے بہکانے میں آیا. نہ صرف حوا آئیں اور حوا نے بعد میں آدم کو بہکایا اور جنت سے نکلنے کا سبب بنی، ایسا نہیں ہے. اسی طرح سے ہم آج کے معاشرے میں بھی دیکھتے ہیں کہ خاتون کو کیا مقام دیا جا رہا ہے. مغربی ممالک جو کہ دعوے دار ہیں، بہت زیادہ حقوق نسواں کے دعوے دار ہیں، اور خاتون کے حقوق کے حق میں جو ہے آواز اٹھاتے ہیں، تو ان کو ہم دیکھتے ہیں کہ وہ خاتون کو کیا مقام دیتے ہیں. وہ خاتون کو اٹھا کر گھروں سے باہر لے آئے ہیں، اور انہیں ایک طرح سے سستی لیبر مل گئی ہے کہ جو خاتون سے صرف خدمت لیتے ہیں، کبھی دفتروں میں، کبھی کارخانوں میں، کبھی جو ہے ایڈورٹائزمنٹ میں، کبھی کہیں بھی خواتین کے ساتھ اس طرح سے اپنی تسکین کا باعث قرار دیتے ہیں خاتون کو. لیکن اسلام نے عورت کو بہت اعلیٰ مقام دیا ہے. اسلام سے پہلے اگر بیٹی کسی کے ہاں پیدا ہو جاتی تھی تو اس کا چہرہ سیاہ ہو جاتا تھا، اور وہ پریشان ہو جاتا تھا اور اپنی بیٹی کو زندہ درگور کر دیتا تھا. جبکہ اسلام نے آ کر خاتون کو ایک مقام دیا، ایک رتبہ دیا، اور قرآن مجید نے فرمایا ہر لحاظ سے خاتون اور مرد برابر ہیں. قرآن مجید میں ارشاد باری تعالیٰ ہے لِلرِّجَالِ نَصِيبٌ مِّمَّا اكْتَسَبُوا وَلِلنِّسَاءِ نَصِيبٌ مِّمَّا اكْتَسَبْنَ، کہ مرد جو بھی کمائیں گے، جو بھی کسب کریں گے، جو کچھ بھی اعمال انجام دیں گے، ان کو ان کا صلہ ملے گا، اور خواتین جو کام بھی انجام دیں گی، جس طرح سے بھی اطاعت خدا کریں گی، ان کو ان کی محنت کا صلہ دیا جائے گا. خداوند عالم نے اس طرح سے خاتون اور مرد دونوں کو ایک ہی جنس سے پیدا کر کے، اور یہ بتا کے کہ دونوں انسان ہیں، دونوں کی جنس ایک ہے، دونوں ہی کی خلقت ایک ہی مادے سے ہوئی ہے، تو اس طرح سے کوئی فرق قائم نہیں کیا مرد اور عورت میں. اسی طرح سے اسلام نے اجازت دی ہے خاتون کو کہ وہ ہر میدان میں، ہر جگہ پہ شرکت کر سکتی ہے. مثلاً آپ دیکھیں کہ اگر اقتصادی میدان ہو، اگر سیاسی میدان ہو، معاشرتی ہو، ہر لحاظ سے خاتون فعالیت اور کام انجام دے سکتی ہے. لیکن ہم دیکھتے ہیں کہ ایک جگہ پہ اسلام نے مرد و خاتون کے درمیان فرق قائم کیا ہے. وہ کون سی جگہ ہے؟ انسان کا جسم جو ہے وہ مرد اور عورت ہونے کے لحاظ سے اس میں جسمی اور روحی فرق ہے، اور وہ فرق بھی بہترین ہے کہ خاتون کو جسمانی لحاظ سے نازک اور نرم و لطیف پیدا کیا ہے، اور مرد کو اسی لحاظ سے مستحکم اور مضبوط اور سخت بنایا ہے. اب ہم دیکھتے ہیں کہ خواتین جو ہیں वो क्या करती हैं कि इंसान का सबसे अहम पहलू जो होता है, उसके नर्म व लतीफ़ जज्बात व एहसास होते हैं, तो जब हम इस तरफ मुतवज्जे होते हैं तो इन नर्म व लतीफ़ जज्बात को हम खातून के इख्तियार में देखते हैं। तो इस्लाम ने इस तरह से खातून को ये इख्तियार भी दे के उसे मुआशरे में एक बुलंद और बेहतरीन मर्तबा अता किया है। फिर हम देखते हैं कि मुआशरे में खातून किसी भी लिहाज से पीछे नहीं है। अगर वो इबादत करना चाहे तो मर्दों से किसी कीमत पे कम नहीं रह सकती, कहीं किसी मैदान में पीछे नहीं रह सकती। और इसी तरह से अगर वो कहीं और काम करना चाहे मुआशरे के किसी भी मैदान में, तो किसी तरह से भी इस्लाम ने उस पर पाबंदी नहीं लगाई। बल्कि अगर कोई खातून को इक्तसादी और माशर्ती लिहाज से इस दायरे कार में ना आने दे, इस तरह के कामों में हिस्सा ना लेने दे, तो उस मर्द ने खिलाफ इस्लाम अमल किया है। हुक्म इस्लाम ये नहीं है, इस्लाम इजाज़त देता है खातून को। और हम देखते हैं कि तारीख़ ख़वातीन के इस तरह के बहुत अजीम कारनामों से भरी हुई नज़र आती है। तो इसी तरह से इस्लाम ने खातून को एक बेटी की सूरत में भी बहुत खूबसूरत मकाम दिया है। और अगर बेटी है तो कहे कि बाप के लिए रहमत है बेटी, और रहमतुल आलमीन ने अपनी बेटी का एहतराम करके और बेटी के ज़रिए रहमतुल आलमीन की नस्ल को बाकी रख के खैर कसीर अता फरमाई है रहमतुल आलमीन को, और ये साबित किया है कि बेटी बाप के लिए रहमत होती है। इसी तरह से जब खातून को हम देखते हैं कि शादी के बाद वो एक बीवी के रूप में शोहर के घर में चली जाती है, तो वहाँ भी खुदा ने कोई कम मर्तबा उसे नहीं दिया। मौलाए कायनात इमाम अली अलैहिस्सलाम फरमाते हैं कि खातून एक फूल है, उस फूल के साथ नरमी के साथ पेश आया जाए, ना ये कि एक उसे पहलवान समझ लिया जाए और पहलवान की तरह उससे खिदमत ली जाए और उससे सख्त और संगीन कामों की जिम्मेदारी उसके कांधों पर डाल दी जाए। इस्लाम ने इन चीज़ों से मना फरमाया है। और हम देखते हैं कि मौलाए कायनात अमीरुल मोमिनीन अलैहिस्सलाम को कि जनाब सैयदा सलामुल्लाह अलैहा के साथ उनका रवैया घर में इसी तरह से है, अपने कामों में उनसे मशावरत करते हैं और घर के जो सख्त काम हैं वो अपने ज़िम्मे लिए हैं और बाहर के सारे काम मौला खुद करते हैं और जनाब सैयदा के ज़िम्मे घर के अंदर के काम हैं। इसी तरह से हम देखते हैं कि खातून का एक अहम तरीन पहलू माँ होना है। मुआशरे की सआदतें, मुआशरे में जितनी भी खुशबख्ती, जितनी भी सआदतें हैं, जितनी भी अमनियत है, ये सब माँ ही का मरहूने मिन्नत है। क्योंकि हम देखते हैं कि जब भी एक माँ अपने बच्चे की बेहतरीन तरबियत करेगी, अपने बच्चे का इसी तरह से ख्याल रखेगी, तो वो बच्चा खुशबख्त होगा। और इसी तरह से माँ अपने बच्चे की बदबख्ती का भी बायस बनती है। अगर माँ अपने बच्चे की तालीम व तरबियत की तरफ तवज्जो नहीं देगी, तो हम देखते हैं कि वो बच्चा मुआशरे की तबाही और बर्बादी का बायस बनता है। कुरान हकीम ने बर्तरी का मेयार जो करार दिया है, वो दोनों के लिए एक ही चीज़ को करार दिया है, और वो है तकवा। और कहा है इन्ना अकरमकुम इंदल्लाहि अत्काकुम, के खुदा के नज़दीक जिसका भी रुतबा और जो मुकर्रम ज़्यादा है, वो यही है कि जो तकवा इख्तियार करे, जो अमल साले अंजाम दे, चाहे वो मर्द हो चाहे वो खातून हो, हर लिहाज से वो जो भी अमल अंजाम देगा, अगर वो तकवा इख्तियार करेगा, अगर वो इताअत खुदा में ये काम अंजाम देगा, तो खुदा के नज़दीक उसका रुतबा बुलंद बाला है। सल्लल्लाहु अला मुहम्मदिन व आलिहि तय्यिबीन अत्ताहिरीन।